यो रेडियो नेपाल हो। अब बाबुराम तिमिल्सिनाबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। अविरल वर्षापछि आएको बाढ़ी पहिरोमा परि हालसम्म 239 जनाको मृत्यु, 178 जना घाइते, अझै 18 जना बेपत्ता। बाढ़ी पहिरो प्रभावित 14 जिल्लालाई संकटग्रस्त घोषणा गर्ने सरकारको निर्णय र हाइटीमा गोली हानाहान हुँदा कम्तीमा 70 जनाको मृत्यु। अब समाचार विस्तारमा। अघिल्लो साता आएको बाढ़ी पहिरोमा परि हालसम्म 239 जनाको मृत्यु भएको छ भने 18 जना अझै बेपत्ता रहेका छन्। अन्य 178 जना घाइते भएको गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले जानकारी दिनुभयो। हालसम्म बाढ़ी पहिरो प्रभावित क्षेत्रबाट 17,120 जनाको उद्धार गरिएको छ भने सहायता परिचालन र अवरूद्ध राजमार्गको मरमत गरी यातायात सञ्चालन गर्न अथक प्रयास भइरहेको प्रवक्ता तिवारीले बताउनुभयो। सरकारले काठमाडौँ, ललितपुर, भक्तपुर सहित 14 जिल्लालाई संकटग्रस्त जिल्ला घोषणा गरेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबारमा हिजो बसेको मन्त्री परिषद बैठकले काठमाडौँ उपत्यका 3 जिल्ला सहित 14 जिल्लालाई संकटग्रस्त जिल्ला घोषणा गरेको गृहमन्त्री रमेश लेखकले जानकारी दिनुभयो। मन्त्री लेखकले अविरल वर्षाका कारण बाढ़ी र पहिरोले क्षति पुर्याएका 14 जिल्लालाई संकटग्रस्त जिल्लाको रूपमा घोषणा गरेको जानकारी दिनुभयो। उहाँले सरकारले बाढ़ी पहिरोले सबैभन्दा बढ़ी क्षति भएका जिल्लालाई उच्च प्राथमिकता दिएर काम गर्न संकटग्रस्त जिल्ला घोषणा गरेर काम गर्न लागेको बताउनुभयो। सरकारले संकटग्रस्त जिल्ला घोषणा गरेपछि बजेटदेखि पुननिर्माणलाई उच्च प्राथमिकता दिएर काम हुनेछ। मन्त्री लेखकले नेपाल प्रहरीको संशोधित विधेयक र सशस्त्र प्रहरी बलको संशोधित विधेयक, कानून न्याय तथा संसदीय मामिला मन्त्रालय र अर्थ मन्त्रालय बाट लोकसेवा आयोगमा पठाउने निर्णय भएको पनि जानकारी दिनुभयो। संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरूङले सूचना प्रविधिमा आधारित सुशासन प्रणालीको कार्य यही वर्षदेखि शुरू हुने बताउनु भएको छ। हिजो ललितपुरमा नेपाल टेलिकमको इन्टिग्रेटेड नेटवर्क अपरेशन सेन्टरको अवलोकन गर्नुहुँदै मन्त्री गुरूङले एक वर्षभित्र डिजिटल नेपालको महत्वपूर्ण पाटोको रूपमा रहेको सूचना प्रविधिमा आधारित सुशासन प्रणालीको काम शुरू गरिने बताउनुभयो। मन्त्री गुरूङले अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा देखिएको नेटवर्कको समस्या एवं समाधानका लागि भइरहेको प्रयासबारे जानकारी लिनुभयो। मन्त्री गुरूङले कतिपय ठाउँमा बोल्दा बोल्दै आवाज काटिने जस्ता विभिन्न समस्या भएको उल्लेख गर्नुहुँदै गुणस्तरीय कभरेजका लागि जोड़ दिनुभयो। परराष्ट्र मन्त्री डाक्टर आरजू राणा देउवाले संयुक्त राष्ट्र संघको 79 महासभा र सो महासभाका दौरानमा आयोजित विभिन्न अन्तर्राष्ट्रिय मंचमा नेपालको उपस्थिति महत्वपूर्ण र प्रभावकारी रहेको बताउनु भएको छ। हिजो स्वदेश फर्किए लगत्तै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा संचारकर्मीलाई प्रतिक्रिया दिँदै उहाँले संयुक्त राष्ट्र संघको महासभा र विभिन्न उच्चस्तरीय बैठकहरूमा सक्रिय सहभागिता जनाउँदै नेपालले राष्ट्रिय हित र सोका मुद्दाहरूलाई प्रमुखताका साथ उठाएको बताउनुभयो। मन्त्री डाक्टर राणाले क्यानाडाको टोरन्टोमा आयोजित विश्वका महिला विदेश मन्त्रीहरूको बैठक, अमेरिकाको न्यूयोर्कमा आयोजित राष्ट्रसंघीय महासभा र कतारको दोहामा आयोजित एसिया कोअपरेशन डायलग एसीडीको तेस्रो सम्मेलनमा सहभागी भएर हिजो स्वदेश फर्कनु भएको हो। मन्त्री राणाले ती बहुपक्षीय एवं क्षेत्रीय बैठकहरूमा नेपाल प्रष्ट रूपमा सुनिने र देखिने गरी उपस्थित भएको पनि जानकारी दिनुभयो। स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले नागरिकलाई सहज रूपमा सेवा प्रदान गर्न पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका कर्मचारीलाई निर्देशन दिनुभएको छ। प्रतिष्ठानको हिजो निरीक्षण गर्दै मन्त्री पौडेलले अन्य सरकारी अस्पतालको तुलनामा प्रतिष्ठानको सेवा अझ उदाहरणीय बनाउनु पर्नेमा जोड़ दिनुभयो। प्रतिष्ठानले अनलाइन सेवा थालेकोमा प्रशंसा गर्दै मन्त्री पौडेलले कुर्नुपर्ने समय अझ घटाएर बिरामीलाई सहज सेवा दिन पनि आग्रह गर्नुभयो। मन्त्री पौडेलले विपदका क्रममा घाइते भएका बिरामीको उपचारबारे जानकारी लिँदै सरकारले घोषणा गरे अनुसार नै निशुल्क सेवा दिएकोमा अस्पताललाई धन्यवाद पनि दिनुभयो। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुलाई दिने सेवामा थप सुधार गर्न मातहतका निकायलाई निर्देशन दिनुभएको छ। हिजो मन्त्री पाण्डेले विमानस्थल व्यवस्थापन नेपाल नागरिक उड्डयन प्राधिकरण निजी क्षेत्रका सेवा प्रदायक संस्था सुरक्षाकर्मी लगायत सम्बद्ध सबै पक्षसँग छलफल गरी सेवामा थप सुधार गर्न सचेत गराउनु भएको हो। नेपाल पर्यटन क्षेत्रको विकासका लागि विमानस्थलमा आउने यात्रुहरू शक्तिशाली सन्देशवाहक भएको उल्लेख गर्दै मन्त्री पाण्डेले उनीहरूलाई थप सेवा दिने कुरामा कहीँ कतै नचुक्न पनि सम्बद्ध पक्षलाई ध्यानाकर्षण गराउनुभयो। प्रधानमन्त्री दैविक प्रकोप उद्धार कोषमा हिजो एकै दिन 3 करोड़ भन्दा बढ़ी रकम हस्तान्तरण भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीलाई सिंहदरबार स्थित प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा भेटेर विभिन्न सरकारी र निजी क्षेत्रका वित्तीय संस्थाका अध्यक्ष एवं प्रमुख कार्यकारी अधिकृतले संस्थागत सहयोगको चेक हस्तान्तरण गरेका हुन्। कृषि बैंकबाट 1,50,00,000, नागरिक लगानी कोषबाट 51,00,000, एसबीआई बैंकबाट 25,00,000, लाइफ इन्सुरेन्स कर्पोरेशन बाट 31,00,000, नेपाल पूर्वाधार विकास बैंकबाट 25,00,000, ओरिएन्टल इन्सुरेन्सबाट 15,00,000 रकम हस्तान्तरण भएको छ। सो अवसरमा प्रधानमन्त्री ओलीले सहयोगकर्ताहरूलाई धन्यवाद ज्ञापन गर्नुहुँदै बाढ़ी पहिरो र डुबानका कारण भएको ठूलो जनधनको क्षति भएकाले प्राप्त सहयोगबाट राहत वितरणमा योगदान पुग्ने विश्वास पनि व्यक्त गर्नुभयो। बड़ा दशैं एवं नवरात्रको तेस्रो दिन आज दशैं घर वा पूजा कोठामा नव दुर्गा मध्येकी तेस्रो चन्द्र घण्टा देवीको विधिपूर्वक पूजा आराधना गरिँदैछ। नव दुर्गा मध्येकी तेस्रो देवी चन्द्र घण्टाले हातमा लिएको चन्द्रमाको आधार भएको घण्ट लिने भएकाले यिनको नाम चन्द्र घण्टा रहन गएको भन्ने विभिन्न पौराणिक एवं धर्मशास्त्रीय ग्रन्थमा उल्लेख गरिएको छ। यस्ती देवीको पूजा आराधनाले शक्ति प्राप्त हुने भएकाले नवरात्रका अवसरमा विशेष पूजा आराधना गर्ने गरिएको नेपाल संस्कृत विश्वविद्यालयका पूर्व सहायक प्राध्यापक श्रीराम सापकोटाले जानकारी दिनुभयो। रेडियो नेपालबाट अहिले बिहान 9 बजेको समाचार सुन्दै हुनुहुन्छ। अब केही बेर विज्ञापन र सन्देश।
ड्याडी इन्डिया जाने, मम्मी चाइना जाने, दुवै जना फेसबुक र भाइबरमा 0। अनि हामीले कसरी कन्ट्याक्ट गर्ने?
तिमीहरू फेसबुक र भाइबरमा हिरो भएर के गर्ने? नेपाल टेलिकमले ल्याएको सेवा सुविधाको बारेमा 0 रहेछौ। अहिले नेपाल टेलिकमले रोमिङ सेवा ल्याएको छ। चाइना र इन्डियामा हाम्रो यही प्रिपेड मोबाइल मजाले चल्छ। बेला बेलामा कुरा गर्न केही समस्या छैन।
हो र भन, अनि कसरी चलाउने चाहिँ थाहा छ त?
किन थाहा नहुनु? यो सेवा एक्टिभेट गर्नलाई *14*15 *7 र ह्यास डायल गर्नुपर्छ र उतैबाट रिचार्ज गर्न पनि मिल्छ। तिमीहरूलाई पनि अरू कुरा थाहा पाउन मन छ भने नेपाल टेलिकमको मोबाइल एप्स अथवा वेबसाइट हेरे हुन्छ।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब बाँकी समाचार। विश्व बैंकसँग भएको सम्झौता अनुसार नेपालले अबको एक महिनाभित्र कार्बन बिक्रीबाट 1,60,00,000,00,000 प्राप्त गर्ने भएको छ। सन् 2018 2024 नेपालले तराईका 13 जिल्लाका वन जंगल मार्फत कार्बन डाइअक्साइड घटाए बापत सो रकम प्राप्त गर्न लागेको वन तथा वातावरण मन्त्रालय अन्तर्गतको रेड कार्यान्वयन केन्द्रले जनाएको छ। नेपालले तराई भू परिधि कार्यक्रम अन्तर्गत बागमती नदीबाट महाकाली नदीसम्मका तराईका 13 जिल्लामा 6 वर्षमा 2.4 मिलियन टन कार्बन संचित गरे बापत सो रकम पाउन लागेको हो। प्रति टन कार्बनको 5 अमेरिकी डलरका दरले नेपालले यही अक्टोबर भित्र 1,60,00,000,00,000 प्राप्त गर्नेछ। अब अन्तर्राष्ट्रिय समाचार। संयुक्त राष्ट्रसंघले शुक्रबार समस्याग्रस्त हाइटीमा एक गिरोहले गोली हानाहानमा महिला र बालबालिका सहित कम्तीमा 70 जनाको मृत्यु भएको जनाएको छ। संयुक्त राष्ट्रसंघको मानव अधिकार कार्यालयले पोर्ट सोन्डेमा भएको आक्रमणमा कम्तीमा 16 जना गम्भीर घाइते भएको र दर्जनौ घर र सवारी साधनमा आग लागि भएको बताएको छ। अराजकतामा डुबेको विश्वको सबैभन्दा गरीब देशमध्ये एक हाइटीमा गिरोहहरूले राजधानी पोर्ट ओ प्रिन्स कब्जा गरेका छन् भने सुरक्षा र स्वास्थ्य प्रणाली ध्वस्त भएको छ। अब मौसम सम्बन्धी जानकारी। आज कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही स्थानका साथै बाँकी प्रदेशका एक दुई स्थानमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 28 30 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। अन्तमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। अविरल वर्षापछि आएको बाढ़ी पहिरोमा परि हालसम्म 239 जनाको मृत्यु, 178 जना घाइते, अझै 18 जना बेपत्ता। बाढ़ी पहिरो प्रभावित 14 जिल्लालाई संकटग्रस्त घोषणा गर्ने सरकारको निर्णय र हाइटीमा गोली हानाहान हुँदा कम्तीमा 70 जनाको मृत्यु। रेडियो नेपालबाट बिहान 9 समाचार सकियो। यसपछि नेपाल भाषामा समाचार सुन्न सक्नुहुनेछ। हवस्त, नमस्कार।